यस स्टुडियो टाइम का प्रायोजक राष्ट्रिय वाणिज्य बैंक तपाईको आफ्नै बैंक।
यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। मुलुकभर झण्डै 95% धान रोपाई। यस वर्ष मौसम अनुकूल नहुँदा गत वर्षको तुलनामा 3% कम रोपाई भएको कृषि विभागको तथ्याङ्क। हैजाका बिरामीको उपचारमा कुनै अभाव हुन नदिने गरी सरकारले काम गरिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको भनाई। नेपाली नारीको महान पर्व तीज आजदेखि शुरू। पशुपतिनाथ दर्शनका लागि सबै तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषद्वारा जानकारी। र इजरायली सेनाले गाजाको दक्षिणी क्षेत्रमा रहेको एक अस्पतालमा आक्रमण गर्दा 5 पत्रकार सहित 20 जनाको मृत्यु।
सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। हरितालीका तीज पर्वमा पशुपतिनाथ दर्शनका लागि सबै तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। भक्तजनहरूको सुविधाका लागि आवश्यक पर्ने सुरक्षा, दर्शन मार्गको व्यवस्थापन एवं सुधार, आकस्मिक स्वास्थ्य सेवा लगायत तयारी पूरा भएको पशुपतिनाथ क्षेत्र विकास कोषले जनाएको छ। पशुपति क्षेत्रको बाहिरी भागबाट मन्दिर छिर्न 4 मार्गको व्यवस्था गरिएको छ। दर्शनार्थीले छिटो दर्शन गरी फर्कन सक्ने गरी बिहान 3 बजेदेखि नै मन्दिरका 4 ढोका खोल्ने व्यवस्था मिलाइएको कोषका निमित्त सदस्य सचिव सुभाष चन्द्र जोशीले जानकारी दिनुभयो। श्री पशुपतिनाथको मन्दिरमा गरिने श्रीयन्त्र पूजाको समयमा जाली राखी बाहिरबाटै दर्शन गर्न सक्ने गरी व्यवस्था मिलाइएको छ। मन्दिर दर्शनका लागि कुनै पनि किसिमको पासको व्यवस्था नगरिएको कोषले जनाएको छ। हिन्दू धर्मावलम्बी नारीहरूले आज हरितालीका तीज व्रतको अघिल्लो दिन दर्खाएर रमाइलो गरिरहेका छन्। तीजको पहिलो दिन मिठो मिठो खानेकुरा अर्थात दर्खाने र भोलिपल्ट भगवान शिवको उपासना गरी तीज मनाइन्छ। दाजुभाइले आफ्ना दिदी बहिनीलाई बोलाएर दर खुवाउने परम्परा रहेको छ। नेपाली नारीहरूले मनाउने तीज पर्व सांस्कृतिक र सामाजिक रूपले परिवर्तन हुँदै आएको छ। परापूर्वकालमा धार्मिक पक्षलाई लिएर मनाइने तीज हाल भने सामाजिक तथा सांस्कृतिक पर्वका रूपमा मनाउन थालिएको छ। संवाददाता यशोदा अधिकारीको रिपोर्ट।
यो गीतले भने जस्तै पहिले तीजमा चेलीबेटी लिन माइतीहरू जाने गर्थे, तर भेलबाडी आएका नदीहरू तर्न नसकेर कतिपय चेलीहरू माइती घर जाने पाउँदैनथे। अहिले समय बदलिएको छ। पुल पुलेसा सड़क यातायातदेखि हवाई यातायात समेतबाट चेलीबेटीलाई माइत जाने बाटाहरू खुलेका छन्। त्यसो त अहिले जस्तो त्यति सजिलै माइती घर जान कहाँ सजिलो थियो र सासु ससुरालाई रिझाउन सकियो र श्रीमानले विदा दिए भने मात्रै बाबा वा दाजुसँगै माइत जान पाइन्थ्यो। गरेर नौडाँडा काटेर गएका चेलीबेटी माइती घर जाने, रमाइलो गर्ने, नाच्ने, गाउने र आफन्तहरू भेटघाट गरी तीज मनाउने शैली अहिले भने फेरिएको छ। निराहार व्रत बसेपछि पार्वतीले महादेव पति पाएको धार्मिक पक्षसँग तीज पर्व जोडिएर आउँछ। प्राचीनकालीन त्यस घटनालाई सामाजिक रूपमा महिलाले आफ्नो जीवनसाथी आफै छान्ने अवस्थाको शुरूआत भएको मान्नुहुन्छ लोक संस्कृतिका विज्ञ प्राध्यापक डाक्टर ध्रुव भट्टराई।
ले शिवलाई वर बनाउन खोजेको आमा बुबाको आशय भन्दा चाहिँ भिन्न गएर आफूले रोजेको चाहिँ वरलाई जसरी पनि चाहिँ प्राप्त गर्ने व्रतको चाहिँ प्रभावले उनले चाहिँ महादेव स्वामी चाहिँ पाइन् भन्ने जुन चाहिँ पौराणिक जुन चाहिँ कथन छ, महिलाले वर आफैले चयन गर्ने परम्पराको शुरूआत।
खास गरी तीज चेलीबेटी एकै ठाउँमा जम्मा हुने, मिठो मसिनो खाने र रमाइलो गर्ने पर्व हो। घर धन्दा भ्याएर खेतीपातीको समेत जिम्मेवारी पूरा गरी तीज आएपछि एक दिन भए पनि माइती गएर मिठो खाने, आराम गर्ने अवसरका रूपमा पनि तीज पर्वलाई लिने गरिन्थ्यो। समय फेरिएसँगै तीजमा गरिने मनोरञ्जनका शैली, खाने दर र मनाउने समय पनि लम्बिएको छ। लोक संस्कृतिविद भट्टराई चाहिँ तीजमा खाने दरबारे यसो भन्नुहुन्छ।
तीजका खाजा मिठा पोलेका तामाले खाजा खाने हो। खाजा सँगसँगै दुध, दही, गोरस आदिको जुन चाहिँ उपयोग त्यहाँ अत्यधिक हुन्छ। आफ्नै चाहिँ बारीमा फलेका फलफुलहरू, तरकारीहरूको चाहिँ अत्यधिक जुन चाहिँ प्रयोग चाहिँ हुने हो।
समय फेरिएको छ। महिलाहरू घरबाट बाहिर निस्किन थालेका छन्। आर्थिक रूपले पनि सक्षम हुन थालेका छन्। आजभोलि तीज पर्वलाई महिला सशक्तिकरण र एकताको दृष्टिकोणबाट पनि लिन थालिएको छ। धार्मिक, सांस्कृतिक र सामाजिक महत्व रहेको तीज पर्वले महिलामाथि हुने सबै खाले विभेद अन्त्य गरी समानता ल्याउन सकोस् सम्पूर्ण महिला दिदी बहिनीहरूमा शुभकामना। यशोदा अधिकारी, सार्वजनिक सेवा प्रसारण, रेडियो नेपाल।
तीज पर्वको मौलिकता जोगाउँदै धार्मिक पर्यटकीय क्षेत्रको उजागर गर्ने उद्देश्यले बागलुङमा धार्मिक महोत्सव तथा तीज मेलाको आयोजना गरिएको छ। बागलुङबाट संवाददाता कोपिला कण्डेलको रिपोर्ट।
तीज पर्वको मौलिकता जोगाउँदै धार्मिक पर्यटकीय क्षेत्रको उजागर गर्ने र पर्यटकीय संरचना निर्माणका लागि बागलुङमा धार्मिक महोत्सव तथा तीजी मेला आयोजना गरिएको छ। परम्परागत रूपमा सञ्चालन हुँदै आएको तीजी मेलालाई थप व्यवस्थित गर्न, धार्मिक संरचना निर्माण तथा धार्मिक धरोहरको उजागर गर्ने उद्देश्यले मेला आयोजना गरिएको मेला आयोजना संवेचन समितिका महासचिव खिमराज सापकोटा बताउनुहुन्छ।
हाम्रो धार्मिक आस्था पनि नमरोस् र परम्परागत मेला पनि नमरोस्, पर्यटनको गन्तव्य बनाउने हिसाबले हामीले संरचनाहरू तयार गर्दै पञ्चायन देवताको मन्दिर बनाउनु पर्ने अनिवार्य छ। यहाँ राधा कृष्णको मन्दिर बन्ने छन्, तरतर्फ शिवजीको मन्दिर निर्माणाधीन छ।
यस क्षेत्र धार्मिक पर्यटन र वातावरणीय क्षेत्रका लागि महत्वपूर्ण रहेकोले मालिका क्षेत्रलाई व्यवस्थित गर्न आवश्यक रहेको पूर्व ओडा अध्यक्ष शिव प्रसाद सापकोटा बताउनुहुन्छ।
यो क्षेत्र वातावरणीय हिसाबले पनि महत्वपूर्ण छ, धार्मिक हिसाबले महत्वपूर्ण छ, पर्यटकीय हिसाबले महत्वपूर्ण छ, ऐतिहासिक हिसाबले पनि। तीजको मेला धौलागिरीमै ऐतिहासिक मेला लाउने ठाउँ एक मात्र ठाउँ यो मात्र हो।
करिब 2000 मिटर उचाइमा रहेको यस परम्परागत शैलीमा निर्माण गरिएको मालिका भगवती मन्दिर परिसरमा विभिन्न बहुमूल्य जडीबुटी समेत पाइन्छन्। हराउँदै गएको कला संस्कृतिको उजागर गर्न तथा आन्तरिक तथा बाह्य पर्यटक वितरणका लागि तीनै तहका सरकार तथा अन्य सरकारवालाको ध्यान जानुपर्ने मेला व्यवस्थापन समितिका संयोजक तथा बागलुङ नगरपालिका वडा नम्बर 5 वडा अध्यक्ष हरिप्रसाद शर्माको भनाइ छ।
बाहिरी पर्यटकहरू, आन्तरिक पर्यटकहरू ल्याएर यहाँका कला संस्कृति छ यसलाई चाहिँ पुनर्ताजगी बनाउने र ऐतिहासिक धरोहरलाई जीवित राख्नका लागि जीविकोपार्जनमा पनि यहाँका जडीबुटीको एउटा व्यवस्थापन गर्न सक्ने ठाउँ पनि छ। 2000 भन्दा माथि फिटमा रहेको एउटा शक्तिपीठमा बाँको, सतुवा, टिमुरदेखि लिएर थुप्रै जडीबुटीको पनि व्यवस्थापन र यसलाई खेतीको रूपमा पनि लाने र व्यापारको लागि चिनाउन सक्यौं भने
ऐतिहासिक, धार्मिक, सांस्कृतिक रूपले महत्वपूर्ण रहेको मालिका भगवती मन्दिरको पुननिर्माण पछि यस क्षेत्रमा धार्मिक पर्यटक बढ्ने अनुमान गरिएको छ। कोपिला कण्डेल, रेडियो नेपाल, बागलुङ।
राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा रहनुभएका समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति वो थी आन सुआनले शिष्टाचार भेट गर्नुभएको छ। राष्ट्रपति भवन शीतल निवासमा आज भएको भेटमा राष्ट्रपति पौडेलले नेपाल र भियतनाम बीच व्यापार, पर्यटन, लगानी र प्रविधि हस्तान्तरणका क्षेत्रमा द्विपक्षीय आर्थिक सम्बन्ध प्रगाढ बनाउने धेरै सम्भावना रहेको बताउनुभयो। नेपाल अहिले कृषि, पर्यटन, उत्पादन तथा जलविद्युत जस्ता क्षेत्रहरूमा लगानी मार्फत आर्थिक सामाजिक रूपान्तरणमा केन्द्रित रहेको राष्ट्रपति पौडेलले बताउनुभयो। प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था समिति सभापतिको निर्वाचन भदौ 11 गते बुधबारका लागि तोकिएको छ। प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा नियमावली 2079 नियम 176 उपनियम 1 बमोजिम सभापतिको निर्वाचनको मिति भदौ 11 गते तोक्नु भएको हो। राज्य व्यवस्था समितिको सभापति पद गत साउन 28 गतेदेखि रिक्त छ। रिक्त पदमा 15 दिनभित्र निर्वाचन गरिसक्नुपर्ने व्यवस्था छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले हैजाका बिरामीको उपचारमा सरकारले कुनै अभाव हुन नदिने गरी काम गरिरहेको बताउनु भएको छ। नारायणी अस्पतालको स्थलगत अनुगमनपछि आज हैजा नियन्त्रणका लागि वीरगंजमा भइरहेका प्रयासको बारेमा आयोजित समीक्षा तथा समन्वयात्मक बैठकलाई सम्बोधन गर्दै मन्त्री पौडेलले हैजा संक्रमण नियन्त्रण गर्न तीनै तहका सरकार एकसाथ लागि परेको उल्लेख गर्नुभयो। उहाँले उपचारमा सहजता ल्याउन निजी अस्पताललाई समेत निशुल्क परीक्षण किट उपलब्ध गराउने निर्णय भइसकेको जानकारी दिनुहुँदै प्रकोपको बेला सरकार मात्र होइन निजी क्षेत्र, व्यवसायी, नागरिक समाज सबैको दायित्व समान हुनेमा जोड़ दिनुभयो। वीरगंज महानगरपालिकाका प्रमुख राजेश मान सिंह, जिल्ला जनस्वास्थ्य कार्यालयका पदाधिकारी, वीरगंजका चिकित्सक तथा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो। जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका अनुसार वीरगंजमा आज साँझसम्म नारायणी अस्पताल सहित विभिन्न अस्पतालबाट 151 जना हैजाका बिरामीहरू डिस्चार्ज भइसकेका छन् भने हाल 103 जना विभिन्न अस्पतालमा उपचाररत रहेका छन्। यसै गरी अस्पतालमा उपचाररत बिरामी मध्ये आज साँझसम्म 93 जनालाई हैजा संक्रमण पुष्टि भएको छ। राष्ट्रिय ट्रमा सेन्टरमा इन्डोस्कोपिक प्रविधिबाट स्पाइन शल्यक्रिया गरिने भएको छ। सेन्टरका प्रमुख मेडिकल सुपरिन्टेण्डेन्ट डाक्टर बद्री रिजालले दूरबीन प्रविधिबाट गरिने मेरुदण्डको शल्यक्रियाको सबै तयारी पूरा भएको जानकारी दिनुभयो। सेन्टरमा यसअघि नसा च्यापिएकालाई माइक्रोस्कोपिक सर्जरी थोरै चिरेर गरिने शल्यक्रिया हुने गर्दथ्यो। डाक्टर रिजालका अनुसार दूरबीनबाट सानो प्वाल पारेर मेरुदण्डमा नसा च्यापिएको शल्यक्रिया गरिन्छ। वरिष्ठ हाड जोड्ने शल्य रोग विशेषज्ञ डाक्टर राजेश चौधरीले स्पाइन सर्जरी जटिल भएकाले समयमा नै बिरामीले उपचार गर्न सके निको हुने बताउनुभयो। यस्तै सेन्टरले घुँडा र हिपको जोड्नेको प्रत्यारोपण पनि गर्दै आइरहेको छ। घुँडा खिएको, उमेर पुगेपछि घुँडाले काम नगर्ने, घुँडा बिग्रेको, घुँडाको नसा च्यातिएको जस्ता घुँडाका समस्याको पनि प्रत्यारोपण हुँदै आएको सेन्टरका मेडिकल सुपरिन्टेण्डेन्ट डाक्टर रिजालले जानकारी दिनुभयो। मनसून अनुकूल नहुँदा यस वर्ष धान रोपाई घटेको छ। कृषि तथा पशुपक्षी विकास मन्त्रालय अन्तर्गत कृषि विभागले उपलब्ध गराएको तथ्याङ्क अनुसार हिजोसम्म गत वर्षको तुलनामा 3.64% कम रोपाई भएको छ। गत वर्ष यही समयमा मुलुकभर 98.54% रोपाई सम्पन्न भएकोमा यस वर्ष भने 94.9% रोपाई भएको विभागले जनाएको छ। विभागको तथ्याङ्क अनुसार मुलुकमा धान रोपाई हुने क्षेत्रफल 13,76,466 हेक्टर रहेकामा हालसम्म 13,06,293 हेक्टरमा रोपाई सम्पन्न भएको छ, जुन कुल क्षेत्रफलको 93.3% हो। कृषि विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेलले यस वर्ष समयमा नै वर्षा हुन नसक्दा धान रोपाई कम भएको जानकारी दिनुभयो। पश्चिम नवलपरासीको बर्दघाट दुई स्थित सुखौराका भूमिहीन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूलाई जग्गाको निस्सा वितरण गरिएको छ। नगर प्रमुख शम्भुलाल श्रेष्ठ, उपप्रमुख रुद्र प्रकाश उपाध्याय र ओडा नम्बर दुईका अध्यक्ष गणेश छेत्रीले 112 जनालाई लाल पूर्जा वितरण गर्नुभएको हो। झापाको मेचीनगर नगरपालिका 15 स्थित ग्वाल बस्तीको मेची आधारभूत विद्यालयमा पठन पाठन प्रभावित भएको छ। मेची नदीमा पुल नभएका कारण वर्खाको समयमा शिक्षक विद्यालय पुग्न नसक्दा विद्यालयको पढ़ाई प्रभावित भएको हो। मेचीवारी शिक्षकको बसोबास र पारी विद्यालय भएका कारण बीचमा पुल नहुँदा समस्या उत्पन्न भएको हो। वर्खापछि नदीमा पानीको सतह घटेपछि मात्र विद्यालयको पढ़ाई शुरू हुनेछ। कक्षा दुईसम्म पढ़ाई हुने विद्यालयमा हाल 11 विद्यार्थी छन्। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्रजात्राको साइत सार्वजनिक गरेको छ। समितिले धर्मशास्त्र, ज्योतिष, संस्कृत लगायत क्षेत्रका विज्ञहरूसँगको बैठकपछि साइत सार्वजनिक गरेको हो। आज रातिको साइतमा काटिने लिङ्गो भदौ 15 गते आइतबार भोटाहिटीबाट नगर प्रवेश गराइन्छ। यही भदौ 19 गते बिहान 10:31 बजे इन्द्रध्वज ज्योत्थानको साइत छ। प्रत्येक वर्ष भाद्र शुक्ल द्वादशीका दिन इन्द्र ध्वजोत्थान गर्ने शास्त्रीय विधि छ। इन्द्र जात्राको मुख्य दिन भाद्र शुक्ल चतुर्दशी हो। माइती नेपाल काकर भिट्टाले गत आर्थिक वर्ष 2081-82 हराएका 69 व्यक्ति मध्ये 20 जनालाई फेला पारेको जनाएको छ। संस्थाका पूर्वाञ्चल क्षेत्रीय निर्देशनालय अधिकृत गोविन्द घिमिरेका अनुसार भेटिएका मध्ये 2 जना नेपालमै र 18 जना भारतका विभिन्न शहरमा पत्ता लागेका हुन्। उहाँका अनुसार धेरै जसो हराएकाले पछि घरमा सम्पर्क गरेर वा संस्था मार्फत परिवारसँग जोड़िने गरेका छन्। अब अन्तर्राष्ट्रिय समाचार। इजरायली सेनाले गाजाको दक्षिण क्षेत्रमा रहेको एक अस्पतालमा आक्रमण छनौट गर्दा 5 पत्रकार सहित 20 जनाको मृत्यु भएको छ। काजाको सुरक्षा निकायका प्रवक्ता महमूद वसालका अनुसार दक्षिणमा रहेको खान युनिस स्थित नासिर अस्पतालमा भएको आक्रमणमा 5 पत्रकार र नागरिक सुरक्षाका 1 सदस्य सहित हालसम्म 20 जनाको मृत्यु भएको छ। मीडिया अनुगमनकारी संस्थाका अनुसार इजरायल र हमास बीच करिब 2 वर्षको युद्धमा करिब 200 पत्रकार मारिएका छन्। इजरायली सेनाले आज जारी गरेको विज्ञप्तीमा खान युनिसको नासिर अस्पतालको क्षेत्रमा आफ्नो सेनाले सोमबार आक्रमण गरेको पुष्टि गरेको छ। मारिने पत्रकारहरू अल जजिरा, एपी लगायत अन्तर्राष्ट्रिय समाचार संस्थामा आबद्ध रहेका छन्। टाइफून काजकीले देशको मध्यभागमा करिब 160 किलोमिटर प्रति घण्टाको गतिमा प्रहार गर्ने अनुमान गरिएसँगै तटीय भियतनाममा 10,000 बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ। यस वर्ष भियतनाममा असर गर्ने 5 टाइफून समुद्रमा सक्रिय छ र टोनकिनको खाड़ीमा 31 फीट उचाइका छालहरू उठेका छन्। 5 तटीय प्रान्तका 3,25,500 भन्दा बढ़ी बासिन्दालाई विद्यालय र सार्वजनिक भवनहरू अस्थायी आश्रय स्थल बनाई सुरक्षित राखिएको अधिकारीहरूले जनाएका छन्। टाइफूनको बाटोमा परेका 2 घरेलु विमानस्थल बन्द गरिएका छन् र सबै माछा मार्ने जहाजहरूलाई बन्दरगाहमा फर्काइएको छ। पाकिस्तानमा पछिल्लो 2 साताभित्र मनसुनी वर्षासँगै आएको बाढ़ीले कम्तीमा 460 जनाको मृत्यु भएको छ। उत्तरी पाकिस्तानमा हिजो आएको मनसुनी वर्षापछिको बाढ़ी पहिरोका कारण एकै दिन कम्तीमा 13 जनाको मृत्यु हुनुको साथै दर्जनौं घाइते भएका छन्। प्रान्तीय आपतकालीन व्यवस्थापन प्राधिकरण पीडीएमएले पनि खैबर पख्तुनख्वा प्रान्तका अधिकांश जिल्लाहरूमा हताहत भएको पुष्टि गरेको छ। पीडीएमएको तथ्याङ्क अनुसार 15 अगस्त यता खैबर पख्तुनख्वा प्रान्तमा 406 जनाको मृत्यु भइसकेको छ, जसमा बुनर जिल्लामा मात्रै 337 जनाको ज्यान गएको हो। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
अर्थ मन्त्रालयले यस वर्षको सार्वभौम साख मूल्याङ्कन सोभरेन क्रेडिट रेटिङको गृह कार्य शुरू गरेको छ। क्रेडिट रेटिङको तयारीका लागि सोमबार अर्थ मन्त्रालयमा बसेको बैठकमा तयारी राम्रोसँग गर्ने र नेपालले प्राप्त गरेका उपलब्धिहरूलाई व्यवस्थित रूपमा प्रस्तुत गर्ने निर्णय भएको छ। बैठकमा उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले देशले एक वर्षमा उल्लेखनीय प्रगति गरेको सन्देश जाने गरी तयारी गर्न आवश्यक निर्देशन दिनुभयो। बैठकमा अर्थ मन्त्रालय आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख महेश भट्टराईले क्रेडिट रेटिङ सम्बन्धी अहिलेसम्म गरिएका तयारी बारेको प्रस्तुतिकरण गर्नुभएको थियो। अन्तर्राष्ट्रिय रेटिङ एजेन्सी फिचले नेपालको रेटिङ गर्ने गर्छ। सोभरेन क्रेडिट रेटिङको लागि अवस्था बुझ्न फिचको टोली नेपाल आउने कार्यक्रम रहेको छ। गत वर्ष फिचले गरेको सोभरेन क्रेडिट रेटिङमा नेपालले बीबी माइनस स्तर पाएको थियो। गत आर्थिक वर्ष 2081-82 मुलुकमा हुने विप्रेषण आप्रभाव 19.2% वृद्धि भएर 17,23,27 करोड़ बराबर पुगेको छ। अघिल्लो वर्ष विप्रेषण आप्रवाह 16.5% बढ़ेको थियो। 2082 असार महिनाको विप्रेषण आप्रवाह 1,89,11 करोड़ बराबर भएको छ। अघिल्लो वर्षको सोही महिनामा त्यस्तो आप्रवाह 1,17,78 करोड़ रुपियाँ बराबर रहेको नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको मुलुकको आर्थिक अवस्था सम्बन्धी वार्षिक प्रतिवेदनमा उल्लेख छ। समीक्षा वर्षमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह 16.3% वृद्धि भई 12,64 करोड़ पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह 14.5% बढेको थियो। गत आर्थिक वर्ष 2081-82 शेयर धितो मार्जिन प्रकृतिको कर्जा 50 अर्ब रुपियाँले बढेको छ। अघिल्लो आर्थिक वर्ष 2080-81 90.9 अर्ब रुपियाँ शेयर कर्जा प्रवाह भएकोमा गत आर्थिक वर्षसम्म बढेर 1,40,70 करोड़ रुपियाँ पुगेको छ। एक वर्षमै शेयर कर्जा 56% बढेको राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदनले जनाएको छ। यस्तो कर्जा ठूला ऋणीमा उच्च दरले वृद्धि भएको छ। 1 करोड़ माथिको शेयर कर्जा 76.9% बढेको छ भने असार मसान्तसम्म 1 करोड़ माथिको कर्जा 98,92 करोड़ रुपियाँ बराबर प्रभाव भएको छ। नेपाल पावर लाइट एण्ड इलेक्ट्रिक, नेपाल कन्ज्युमर इलेक्ट्रिक्स एण्ड होम एप्लायन्सेस सम्बन्धी अन्तर्राष्ट्रिय प्रदर्शनी यही भदौ 13 गतेबाट काठमाडौँको भिरकुटी मण्डपमा आयोजना हुने भएको छ। विभिन्न संस्थाहरूको संयुक्त आयोजना हुन लागेको प्रदर्शनीमा स्वदेशी तथा विदेशी कम्पनीका 150 भन्दा बढी प्रदर्शन कक्षहरू रहने भएका छन्। ती कक्षहरूमा उच्च गुणस्तरका अत्याधुनिक प्रविधि भएका ट्रान्समिसन तथा डिस्ट्रिब्युसन सामग्रीहरू, ऊर्जा आपूर्ति तथा नियन्त्रण यन्त्रहरू, हाउस वायरिङ, वायर केबल, कन्डक्टर लगायतका विद्युतीय सामग्री प्रदर्शनीका लागि राखिने भएको छ।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
श्री भगवती क्लबले एन्फा युसु र युथ लीगमा सोमबार हिमालयन शेर्पा क्लब विरूद्ध 2-1 गोलको रोमाञ्चक जित दर्ता गरेको छ। जितसँगै 15 खेलमा 17 अङ्क जोडेको श्री भगवती 8 स्थानमा उक्लिएको छ। पराजित हिमालयन शेर्पा समान खेलबाट 16 अङ्कका साथ 9 स्थानमा छ। सातदो बाटो स्थित एन्फा मुख्यालय मैदानमा श्री भगवतीलाई जित दिलाउन निशान थेनेट र अनिल परियारले गोल गरे। हिमालयन शेर्पाका लागि जेरिन सुब्बाले गोल गरे। नेपाल भलिबल संघले सेन्ट्रल एसियन भलिबल संघ काबा U19 महिला च्याम्पियनशीप नेपाली टोलीको प्रशिक्षण जिम्मेवारी कुमार राईलाई सुम्पिएको छ। नेपाली घरेलु प्रतियोगिताका सफल प्रशिक्षक मध्ये एक राईले यसअघि पनि उमेर समूहमा नेपाली टोलीको प्रशिक्षण सम्हालिसकेका छन्। घरेलु प्रतियोगितामा न्यू डायमण्ड स्पोर्ट क्लबको प्रशिक्षण सम्हालिरहेका राई एभरेस्ट महिला लीग EWVL-का कर्णाली एस्पिनको नेतृत्व गरिरहेका छन्। कर्णालीले पहिलो संस्करणमा उपाधि जितेको थियो। संघले बन्द प्रशिक्षणमा 18 खेलाड़ी छनौट गरिसकेको छ। राष्ट्रिय टोली निर्माणका लागि शुक्रबार र शनिबार खेलाड़ी छनौट कार्यक्रम सञ्चालन गरिएको थियो। टोलीको बन्द प्रशिक्षण असोज 1 गतिदेखि त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद राखेपा कवडलमा शुरू हुनेछ। काबा U19 महिला च्याम्पियनशीप कार्तिक 17-देखि 24 श्रीलंकामा हुँदैछ। दक्षिण एसियाली फुटबल महासंघ साफ U17 च्याम्पियनशीपको तयारीमा रहेको नेपाली टोलीको बन्द प्रशिक्षणबाट 10 खेलाड़ी बाहिरिएका छन्। मुख्य प्रशिक्षक सञ्जीव श्रेष्ठले दोस्रो चरणको प्रशिक्षणमा 35 खेलाड़ीलाई राखेका हुन्। पहिलो चरणका लागि 45 खेलाड़ी छानिएका थिए। प्रतियोगिता आगामी सेप्टेम्बर 15-देखि 27 श्रीलंकाको कोलम्बोमा हुँदैछ। समूह एमा नेपाल, श्रीलंका र बंगलादेश छन्। नेपालले सेप्टेम्बर 15 आयोजक श्रीलंका तथा सेप्टेम्बर 18 बंगलादेशसँग खेल्नेछ।
खेल समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम। आगामी 24 घण्टामा सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 30.3 डिग्री सेल्सियस, न्यूनतम 19.5 डिग्री सेल्सियस, वर्षा 1.5 मिलिमिटर। काठमाडौँको अधिकतम 28.7 डिग्री सेल्सियस, न्यूनतम 20.5 डिग्री सेल्सियस। पोखराको अधिकतम 31 डिग्री सेल्सियस, न्यूनतम 23.7 डिग्री सेल्सियस, वर्षा 0.6 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 33 डिग्री सेल्सियस, न्यूनतम 24.2 डिग्री सेल्सियस, वर्षा 2 मिलिमिटर। दिपालको अधिकतम 34.8 डिग्री सेल्सियस, न्यूनतम 25.2 डिग्री सेल्सियस, वर्षा 3.3 मिलिमिटर। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। मुलुकभर झण्डै 95% धान रोपाई। यस वर्ष मौसम अनुकूल नहुँदा गत वर्षको तुलनामा 3% कम रोपाई भएको कृषि विभागको तथ्याङ्क। हैजाका बिरामीको उपचारमा कुनै अभाव हुन नदिने गरी सरकारले काम गरिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको भनाई। नेपाली नारीको महान पर्व तीज आजदेखि शुरू। पशुपतिनाथ दर्शनका लागि सबै तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषद्वारा जानकारी। र इजरायली सेनाले गाजाको दक्षिणी क्षेत्रमा रहेको एक अस्पतालमा आक्रमण गर्दा 5 पत्रकार सहित 20 जनाको मृत्यु। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।